ولقد أرسلنا نوحا إلى قومه إني لكم نذير مبين ألا تعبدوا إلا الله إني أخاف عليكم عذاب يوم أليم فقال الملأ الذين كفروا من قومه ما نراك إلا بشرا مثلنا وما نراك اتبعك إلا الذين هم أراذلنا بادي الرأي وما نرى لكم علينا من فضل بل نظنكم كاذبين قال يا قوم أرأيتم إن كنت على بينة من ربي وآتاني رحمة من عنده فعميت عليكم أنلزمكموها وأنتم لها كارهون ويا قوم لا أسألكم عليه مالا إن أجري إلا على الله وما أنا بطارد الذين آمنوا إنهم ملاقو ربهم ولكني أراكم قوما تجهلون ويا قوم من ينصرني من الله إن طردتهم أفلا تذكرون ولا أقول لكم عندي خزائن الله ولا أعلم الغيب ولا أقول إني ملك ولا أقول للذين تزدري أعينكم لن يؤتيهم الله خيرا الله أعلم بما في أنفسهم إني إذا لمن الظالمين قالوا يا نوح قد جادلتنا فأكثرت جدالنا فأتنا بما تعدنا إن كنت من الصادقين قال إنما يأتيكم به الله إن شاء وما أنتم بمعجزين ولا ينفعكم نصحي أردت أن أنصح لكم إن كان الله يريد أن يغويكم هو ربكم وإليه ترجعون أم يقولون افتراه قل إن افتريته فعلي إجرامي وأنا بريء تجرمون وأوحي إلى نوح أنه لن يؤمن من قومك إلا من قد آمن فلا تبتئس بما كانوا يفعلون واصنع الفلك بأعيننا ووحينا ولا تخاطبني في الذين ظلموا إنهم مغرقون ويصنع الفلك وكلما مر عليه ملأ من قومه سخروا منه قال إن تسخروا منا فإنا نسخر منكم كما تسخرون فسوف تعلمون من يأتيه عذاب يخزيه ويحل عليه عذاب مقيم حتى إذا جاء أمرنا وفارت النور قل نحمل فيها من كل زوجين اثنين قل نحمل فيها من كل زوجين اثنين وأهلك إلا من سبق عليه القول ومن آمن وما آمن معه إلا قليل وقال اركبوا فيها بسم الله مجريها ومرساها إن ربي لغفور رحيم وهي تجري بهم في موج كالجبال ونادى نوح ابنه وكان في معزل يا بني اركب معنا ولا تكن مع الكافرين قال سآوي إلى جبل يعصمني من الماء قال لا عاصم اليوم من أمر الله إلا من رحم وحال بينهما الموج فكان من المغرقين وقيل يا أرض ابلعي ماءك ويا سماء أقلعي وغيض الماء وقضي الأمر واستوت على الجودي وقيل بعدا للقوم الظالمين ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وأنت أحكم الحاكمين قال يا نوح إنه ليس من أهلك إنه عمل غير صالح فلا تسألني ما ليس لك به علم إني أعظك أن تكون من الجاهلين قال رب إني أعوذ بك أن أسألك ما ليس لي به علم وإلا تغفر لي وترحمني أكن من الخاسرين قيل يا نوح اهبط بسلام منا وبركات عليك وعلى أمم ممن معك وأمم سنمتعهم ثم يمسهم منا عذاب أليم تلك من أنباء الغيب نوحيها إليك ما كنت تعلمها أنت ولا قومك من قبل هذا فاصبر إن العاقبة للمتقين.
تفسير: ولقد أرسلنا نوحا إلى قومه إني لكم نذير مبين. اور ایسے ہی حالات تھے جب ہم نے نوح علیہ السلام کو اس کی قوم کی طرف بھیجا تھا. اس نے کہا میں تم لوگوں کو صاف صاف خبردار کرتا ہوں. اب دیکھیے کہ یہاں سے حضرت نوح علیہ السلام کا واقعہ جو ہے وہ شروع ہوتا ہے. اور نوح علیہ السلام جو تھے یہ آدم علیہ السلام کے بعد ایک بڑے جلیل القدر پیغمبر ہیں. اور حضرت نوح علیہ السلام عراق میں دریائے دجلہ اور فرات کا جو درمیانی علاقہ تھا یہاں تھا آپ کی تبلیغ کا مرکز. آپ کی قوم جو تھی ایسا نہیں تھا کہ وہ اللہ سے ناواقف ہو اور اللہ کو جانتی نہ ہو. آپ کی قوم اللہ کے وجود کی منکر بھی نہیں تھی, اللہ سے واقف تھی اور اس کو اللہ کی عبادت سے انکار بھی نہیں تھا. لیکن جس گمراہی میں وہ مبتلا ہو گئی تھی وہ شرک کی گمراہی تھی. انہوں نے اللہ کے ساتھ دوسری ہستیوں کو بھی خدائی میں شریک اور عبادت کا جو حق ہے اس میں حصہ دے رکھا تھا. اور آپ کی قوم بہت ضدی اور ہٹ دھرم تھی. کیوں؟ 950 سال آپ نے تبلیغ کی اور نتیجے میں کہتے ہیں صرف 40 آدمی جو تھے وہ ایمان لائے. تو آپ نے پھر دل برداشتہ ہو کر پھر اللہ تعالیٰ سے ان کے لیے بد دعا کی. اللہ تعالیٰ کے حکم پر پھر آپ نے کشتی تیار کی اور ایماندار لوگ اس میں سوار ہوئے اور جانوروں کے جوڑے بھی اس کشتی میں رکھے گئے. تو اللہ نے ایسا خطرناک طوفان ان پر بھیجا جس نے باقی سب لوگوں کو غرق کر کے رکھ دیا. اور کہتے ہیں طوفان کے بعد بھی آپ 350 سال جو ہے وہ زندہ رہے. تو یہاں پر اللہ رب العزت اعلان کر رہے ہیں, بتا رہے ہیں کہ وَلَقَدْ أَرْسَلْنَا نُوحًا, اور تحقیق ہم نے بھیجا نوح علیہ السلام کو الی قومہ ہی اس کی قوم کی طرف. اور اب آپ یہ بات بھی دیکھیں کہ جب اللہ رب العزت نے نوح علیہ السلام کو ان کی قوم کی طرف بھیجا تو انہوں نے اپنی قوم کے پاس آتے ہی کیا بات ان کو کہی, اِنِّي لَكُمْ نَذِيرٌ مُبِينٌ, کہ بے شک میں تمہیں جو ہے وہ کھلا ڈرانے والا ہوں. اس سلسلے میں بھی آپ یہ بات یاد رکھیں کہ نذیر مبین اس سے کیا مراد ہے. اس لیے کہ عربوں کا یہ رواج تھا کہ ان کی قوم میں سے وہ کسی آدمی کو کسی بلند ٹیلے پر یا پہاڑی پر جو تھے وہ دیدبان مقرر کرتے تھے کہ وہ دیکھتا رہتا تھا, جیسے نگران نہیں ہوتا محافظ, کسی پہاڑی پر اس کو کھڑا کر دیتے تھے اور اس کا کام یہ ہوتا تھا کہ وہ ہر وقت نگرانی کرتا تھا, دیکھتا تھا کہ کہیں سے کوئی قافلہ یا کچھ لوگ تو ایسے اجنبی قسم کے نہیں آ رہے, اور اگر وہ آ رہے ہیں تو اس کا یہ مطلب ہے کہ ہمارے علاقے یا ہماری بستی یا ہماری قوم پر یہ حملہ کرنے والے ہیں. تو وہ پہاڑی کی چوٹی پر یا اونچے علاقے, اونچی جو جگہ ہوتی تھی, نمایاں جگہ, اس پر وہ کھڑا رہتا تھا اور جو ہی اس کو نظر آتا تھا کہ کوئی آ رہے ہیں لوگ, جماعت آ رہی ہے, تو اس وقت جو ہے وہ کہتے ہیں کہ وہ اپنے کپڑے پھاڑ کر ننگا ہو جاتا اور وہ کہتا وا اس باہ, اس کا نعرہ لگاتا. تو یہ جو اس کا نعرہ تھا نا, کہ نعرے کو لوگ پوری قوم ایک الارم سمجھتی, خطرے کی گھنٹی سمجھتی, اور وہ تلواریں لے کر بھاگ کر آتے تاکہ جو آنے والے لوگ ہیں ان پر بستی میں داخل ہونے سے پہلے ہی ان کا رخ موڑیں, ان پر حملہ کریں. اور یہ جو کھڑا ہوتا تھا نا پہاڑی پر یا اونچی جگہ پر, نمایاں جگہ پر, اس کو وہ نذیر اوریاں بھی کہتے تھے. نذیر اوریاں مطلب کیا ہے کہ ننگا جو ہے وہ ڈرانے والا. اس کا مطلب ہے کہ जैसे कयामत जब आएगी तब भी लोग नंगे होंगे ना, तो मतलब बड़ी ही मुसीबत का वक्त आने वाला है कि वो लोगों को अपनी तरफ मुतवज्जो करता था। तो यहां पर आप देखें कि रसूल जो है, जो हजरत नूह अलैहि सलाम है, वो भी ये कहते हैं कि इन्नी लकुम नजीर मुबीन, कि मैं तुम्हारे लिए खुला डराने वाला हूं। इसका मतलब ये है कि मैं तुम्हें उसी तरह उस खतरे से आगाह कर रहा हूं जिस तरह नजीरे उरिया जो है वो आगाह करता है, और जिस तरह वो दूर से किसी काफले को या अजनबी लोगों को या दुश्मन को आते देखता है तो आवाजें लगाता है, तो पैगंबर भी आवाजें लगा रहा है कि मैं डराने वाला हूं खुला खुला, और अगर तुमने मेरी बात ना मानी तो तुम पर मुसीबत का वक्त जो है वो आने वाला है। तो हजरत नूह अलैहि सलाम जो है, अल्लाह ताला कहते हैं मैंने इनको जब रसूल बनाकर इनकी कौम की तरफ भेजा तो उन्होंने अपनी कौम के अंदर जो जाकर नारा लगाया, जो आवाज दी वो क्या थी, इन्नी लकुम नजीर मुबीन, मैं तुम्हारे लिए खुल्लम खुल्ला वाजे डराने वाला हूं। अल्लाह ताबुदू इल्लल्लाह, कि तुम ना बंदगी करो मगर अल्लाह की, इन्नी अखाफु अलैकुम अजाब यौमिन अलीम, वरना मुझे खदशा है, मुझे ये डर है कि कहीं तुम पर दर्दनाक अजाब ना आ जाए। अब आप देखिए कि यहां पर जो है मजीद दो अकायद का जिक्र किया जा रहा है, एक है तौहीद और दूसरा है आखरत। तो आयत नंबर 25 में रिसालत की तरफ इशारा है ना, अकीदा है रिसालत के, रसूल मैं तुम्हारी तरफ डराने वाला हूं। आयत नंबर 26 में तौहीद और आखरत के दो बड़े अकायद बयान किए गए। और आप ये बात याद रखें कि हर नबी की जो दावत है, हर नबी का जो पैगाम है, ये उसका निचोड़ है कि लोग अपने रब को पहचानें, एक अल्लाह की बंदगी करें, और आने वाला वक्त जो है आखरत कयामत जो आने वाली है उसकी वो तैयारी करें कि दुनिया की जिंदगी बड़ी मुख्तसर है और दुनिया की जिंदगी इसको फना है, फिर इंसान जमा होंगे और हिसाब किताब जो है वो होगा। तो बिल्कुल आगाज में यही बात मक्की दौर में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कही थी, तौहीद आखरत रिसालत, और मक्का वालों ने इनकार किया था। तो अब जो है दोबारा पिछली कौमों के वाकयात, पिछले पैगंबरों के वाकयात सुनाए जा रहे हैं और अहले मक्का को समझाया जा रहा है, और रहती दुनिया तक हर फर्द के लिए इसमें यह पैगाम है कि नबी की दावत का जो निचोड़ है, उसके जो बुनियादी सुतून हैं, तौहीद आखरत रिसालत, तो इन्होंने भी कहा कि नहीं तुम बंदगी करो मगर एक अल्लाह की। तो जो अल्लाह को मानते तो थे पर एक नहीं मानते थे, जात सिफात इख्तियारात और हुकूक में उन्होंने जो था वो बीच में जो है वो शिर्क कर रखा था। और दूसरी बात क्या थी, इन्नी अखाफु अलैकुम, मुझे ये डर लगता है तुम्हारे बारे में, किस चीज का, अजाब यौमिन अलीम, कि एक दर्दनाक दिन के अजाब का। तो इसका मतलब दरअसल ये है कि अगर तुमने जो है वो आखरत की तैयारी ना की, अगर तुम जो है वो तुमने तौहीद परस्त तुम ना बने, तो तुम पर वो दर्दनाक अजाब ना आ जाए जो कयामत के दिन अल्लाह ताला जिसमें अपने नाफरमानों को जो है वो डालेंगे, तो अब वो उनको जो है वो डराते हैं। फिर इसके बाद आप देखिए कि उनका ये डराना यौमिन अलीम से, अजाब यौमिन अलीम से उनका डराना, और कौम के लोगों ने क्या कहा, उन्होंने तीन इतराजात पेश किए, इन्होंने तीन अकायद पेश किए हैं, उन्होंने तीन इतराजात पेश किए हैं। तो कौम नूह के तीन थे मुआरजे, तीन इतराजात। नंबर वन क्या था, फकाल अल मलाउ लजीना कफरू मिन कौम ही। अब ये नहीं अल्लाह ताला ने यहां पर कहा कि वकाला कौम ही, कि उसकी कौम ने कहा, जो काफिर कौम थी उसने कहा, ये नहीं कहा, फकाल अल मलाउ लजीना कफरू मिन कौम ही, कि काफिर कौम में से उन लोगों ने कहा जो के सरदार थे। तो गोया के यहाँ पे सबसे पहले ये जिक्र हो रहा है कि कौम के जो लीडर थे, जो अकाबिर थे, जो बिगड़ी हुई कौम में फसाद की जड़ थे, वो जो थे वो उठकर खड़े हुए हैं। और अंबिया की दावत इस्लाह में सबसे ज्यादा पुरखाश, सबसे ज्यादा इतराज अगर किसी को होता है तो वो कौम के सरदारों को, कौम के लीडरों को हर दौर में जो है वो اعتراض رہا ہے، سب سے زیادہ انہوں نے جو ہے وہ اختلاف کیا ہے. تو یہاں پر بھی انہوں نے جو ہے وہ اختلاف کیا، سرداروں نے انکار کیا. اور کیوں انہوں نے انکار کیا؟ دولت مند تھے، امیر تھے، سوسائٹی میں جانے پہچانے تھے، اور اب یہ کہ بجائے اس کے کہ وہ قبول کرتے دعوت کو اٹھ کر کھڑے ہو گئے، کفارو کفر کیا، ماننے سے انکار کیا. پہلی بات انہوں نے کہی ما نراک الا بشرا مثلنا، کہ نہیں ہم تجھے دیکھتے مگر انسان اپنی ہی طرح کا، اپنا ہی جیسا ایک انسان، ہماری نظر میں تم اس کے سوا کچھ نہیں ہو کہ بس ایک انسان ہو ہم جیسے. اب آپ دیکھیے کہ ان کا یہ کہنا کہ تم ہمارے ہی جیسے یہ انسان ہو، ہمارے ہی جیسے انسان ہو، تو یہ اس بات پہ اعتراض تھا کہ اگر اللہ نے رسول بھیجنا تھا تو پھر اللہ کسی برتر مخلوق کو، کسی امیر کو، کسی سردار کو رسول بناتا، یا اللہ کسی فرشتے کو بناتا، ہے نا؟ تو یا پھر یہ کہ کم از کم کسی فرشتے کو تمہارے ساتھ گواہ بنا کر بھیجتا. تو ہمارے جیسے ایک انسان کو ہماری طرف رسول بھیجنے کی کیا معنی؟ اور آپ جو ہیں اس سلسلے میں سورت آراف اس کا رکوع نمبر 8 اس کو بھی پڑھ سکتی ہیں، جو آپ نے لیسن نمبر 91 پڑھا ہے نا سورت آراف میں، اس میں بھی آپ دیکھیں کہ نوح علیہ السلام جو ہے انہوں نے جب دعوت دی ہے، کیونکہ آدم علیہ السلام کے بعد جو سب سے پہلا بگاڑ تھا وہ نوح علیہ السلام کے زمانے میں ہی شروع ہوا ہے، اور نوح علیہ السلام کی قوم میں سے جو سردار تھے یہ ایک خاص طبقہ تھا، چونکہ معیشت ان کے پاس، سیاسی باغ دوڑ ان کے پاس، اور مذہبی طور پر بھی اپنے آپ کو بڑا سمجھتے تھے، تو انہوں نے سوسائٹی کے اندر ایک اونچ نیچ قائم کی ہوئی تھی، اجتماعی زندگی کو انہوں نے ظلم سے بھرا ہوا تھا، اخلاقی طور پر انسانیت کی جڑیں انہوں نے کھوکھلی کی ہوئی تھی. تو اب جب حضرت نوح علیہ السلام حالت کو بدلنا چاہتے ہیں تو سب سے آگے بڑھ کر یہی جو ہے وہ رکاوٹ بنتے ہیں، اور کہتے ہیں کہ نہیں ہم تمہیں نہیں مانتے، ہم ہی جیسے تم ایک انسان ہو. دوسرا اعتراض وہ یہ کرتے ہیں وما نراک تباک، وما نراک تباک الا الذین ہم اراذلنا بادی الرا. دوسرا اعتراض کیا تھا کہ اور ہم دیکھ رہے ہیں کہ وما نراک، اور ہم نہیں دیکھتے کا تیرے بارے میں کیا دیکھتے ہیں، کہ اتبا کا تیری پیروی کی ہے الا الذین مگر ان لوگوں نے، ہم اراذلنا جو ہم میں ذلیل ہیں، ہم یہ دیکھ رہے ہیں کہ ہم میں سے حقیر ذلیل کمزور جو نچلا طبقہ ہے انہوں نے تیری پیروی کر لی ہے، تیری بات مان لی ہے. اور کیوں انہوں نے ایسا کیا؟ بادی الرا کہ میں سوچے سمجھے سطحی نظر میں، سرسری نظر میں، انہوں نے غور و فکر تو کیا کوئی نہیں، نچلے طبقے کے لوگ تھے، بس ایسے ہی اٹھ کر جو ہے انہوں نے تیری پیروی جو تھی وہ کرنی شروع کر دی. یہ ان کا دوسرا اعتراض تھا کہ ہم یہ دیکھ رہے ہیں کہ تمہارے پیروکار ہیں وہ ادنا درجے کے لوگ ہیں، سوسائٹی میں ان کی کوئی عزت نہیں ہے، ان کا کوئی وقار نہیں ہے، اور جب سوسائٹی میں ان کی عزت ہی کوئی نہیں تو معاملات پر غور کرنا، نتائج پر یا عاقبت کے کا تجزیہ کرنا ان کے پاس کہاں ان کی صلاحیت، ویسے ہی بغیر سوچے سمجھے اور بغیر کچھ فکر کیے غور کیے وہ تیرے پیچھے لگ گئے ہیں. تو بادی رائی اس کے معنی کیا ہیں؟ کہ سرسری نظر میں بغیر سوچے سمجھے انہوں نے تیری اطاعت جو ہے وہ اس کو قبول کر لیا ہے. اب آپ دیکھیے کہ اس سلسلے میں آپ یہ بات بھی یاد رکھیں کہ کسی نبی کے جو ابتدائی پیروکار ہوتے ہیں وہ معاشرے کے چودھری نہیں ہوتے، وہ سوسائٹی کے سردار نہیں ہوتے، بلکہ پہلے پہلے جو ایمان لاتے ہیں یہ وہ لوگ ہوتے ہیں جو سوسائٹی میں غریب ہیں، نوجوان ہیں، باہمت ہیں، لیکن وہ سرداروں اور چودھریوں کے ہاتھوں جو ہیں وہ ستم رسیدہ ہیں. تو یہ ہے ہر نبی کا ابتدائی سرمایہ. تو چودھریوں کی نظروں میں، سرداروں کی نظروں میں یہ کیا کھٹکتا ہوا خار بن جاتے ہیں، کانٹا بن جاتے ہیں، اور اگر یہ کمزور ہیں، غریب ہیں، لونڈی ہیں، غلام ہیں اور نبی کی محفل میں آ کر بیٹھے ہوئے ہیں، تو سرداروں کو یہ چیز جو ہے یہ اپنی توہین محسوس ہوتی ہے، کیونکہ ان کے نظریات تو بڑے مادہ پرستانہ ہوتے ہیں نا، اور وہ یہ سمجھتے ہیں کہ ایک تو نبی بھی امیر ہونا چاہیے، کوئی ساتھ ہٹاؤ بچاؤ کے لیے ساتھ کوئی نگران محافظ موجود ہو، اور دوسرا یہ کہ اگر یہ نچلے درجے کے لوگ وہاں پہ بیٹھے ہوئے ہیں اور وہاں جا کے ہم بھی نبی کی محفل میں بیٹھیں، تو وہ کہتے ہیں کہ یہ بات تو نہیں ہو سکتی، تو ان کو اس طرح ایک بہانہ مل جاتا ہے، اور وہ کہتے ہیں کہ آپ کے بھی پیروکار جو ہیں وہ ذلیل اور حقیر لوگ ہیں۔ اس سلسلے میں آپ کو یہ بات بھی یاد ہوگی کہ ہرقل شاہ روم کے پاس رسول اللہ صلی اللہ علیہ وسلم کا جو نامہ مبارک دعوت ایمان کے متعلق جب پہنچا تھا، تو اس نے اس کی تحقیق کی تھی نا، اور اس نے جو ہے جب تحقیق کی تو اس نے کہا تھا کہ تورات اور انجیل میں انبیاء کرام کی علامتیں جو پڑی ہیں، تو اس میں کیا تھا کہ اس نے ملک عرب کے لوگوں کو جو شام سے آئے ہوئے تھے جمع کیا اور ان سے چند سوال پوچھے تھے۔ ان میں سے ایک سوال یہ تھا کہ یہ جو پیغمبر مکہ میں آئے ہیں محمد صلی اللہ علیہ وسلم اور جو دعوت دے رہے ہیں، تو ان کا اتباع کرنے والے قوم کے کمزور اور غریب لوگ ہیں یا وہ لوگ جو قوم کے بڑے کہلاتے ہیں؟ تو ان لوگوں نے بتایا کہ کمزور اور غریب لوگ ہیں۔ اس پر ہرقل نے کہا کہ اقرار کیا اس بات کا کہ علامت تو سچے نبی کی ہے، کیونکہ انبیاء کا اول اول اتباع کرنے والے یہی کمزور اور غریب لوگ ہوتے ہیں۔ اسی طرح دیکھ لیں گے رسول اللہ صلی اللہ علیہ وسلم پر حضرت بلال حبشی رضی اللہ عنہ، صہیب رومی رضی اللہ عنہ، اور لبینہ، زنیرہ اور سمیہ، حضرت عمار، حضرت یاسر اور بے شمار ایسے صحابہ اور صحابیات تھے، لونڈی، غلام، کنیز، اور وہ آپ پر ایمان لائے تھے، ہے نا، غریب لوگ۔ تو یہاں پہ بھی ان کا یہ دوسرا اعتراض تھا کہ ہم جو ہے یہ نہیں مانتے نا اس بات کو۔ اور تیسرا ان کا اعتراض کیا تھا، تیسری بات جو انہوں نے اعتراض کے طور پر رکھی ہے، تو یہ تھی وما نرا لکم علینا من فضل، اور ہم جو ہے وہ نہیں دیکھتے کہ فضل کے لحاظ سے تمہیں ہم پر برتری حاصل ہو، اور ہم کوئی چیز بھی ایسی نہیں پاتے، وما نرا، اور ہم نہیں دیکھتے، لکم تمہارے لیے، علینا کہ ہماری نسبت، کہ ہماری بجائے تمہارے پاس من فضل، فضل کے لحاظ سے وہ زیادہ ہو، اور ہم کوئی ایسی چیز نہیں پاتے جس میں تم لوگ ہم سے کچھ بڑے ہوئے ہو۔ تو اب آپ دیکھیے کہ یہ ان کا تیسرا اعتراض تھا کہ اگر تم اللہ کے چہیتے ہو، تم اللہ کے پیارے ہو اور کہتے ہو کہ تمہیں اللہ نے جو ہے وہ بھیجا ہے نذیر مبین بنا کر، تو پھر اللہ تعالی جو ہے نے یا تو تم بڑے امیر ہوتے، تمہارے پاس تم خزانوں کے تم مالک ہوتے، تمہارے ساتھ غلام ہوتے، خادم ہوتے جن کے ساتھ تم ہم رکاب ہو کر چلتے، ہے نا۔ تو اب ان کا اعتراض کیا تھا کہ ہم تمہیں اور تمہارے ساتھیوں کو اپنے سے برتر نہیں پاتے، ہمارا حال تمہارے اور تمہارے ساتھیوں کی نسبت بدرجہ بہتر ہے، تو اس وجہ سے ہم یہ بات نہیں مانتے۔ وما نرا لکم علینا من فضل، ہم نے تم پر کوئی بھی ایسی فضیلت، اللہ کی رحمت کوئی نہیں دیکھی کہ تم جو ہے وہ اللہ کے چہیتے جس کی وجہ سے تم اپنے آپ کو سمجھ بیٹھے ہو۔ تو کچھ تو ہوتا نا کہ دولت میں تمہارے ساتھی کچھ امیر ہوتے، تمہارے حالات ہی کچھ بدلے ہوئے ہوتے، غربت اور ایسے حالات، اور یتیم تھے رسول اللہ صلی اللہ علیہ وسلم، ہے نا۔ تو آپ کو بھی اہل مکہ نے آپ کے ساتھ یہی کیا، اعتراض کیا تھا، اور نوح علیہ السلام کے ساتھ بھی ان کی قوم نے جو ہے وہ یہ اعتراض کیا۔ تو نوح علیہ السلام کی قوم نے کیا کہا، بل نظنکم کاذبین، بلکہ ہم تمہیں جھوٹا سمجھتے ہیں۔ اب آپ دیکھیں کہ ہم کیوں جھوٹا کہا، کہ تم اپنے آپ کو نذیر مبین اور رسول کہتے ہو، ہم تمہیں جھوٹا سمجھتے ہیں۔ اب نوح علیہ السلام جو ہیں وہ ان کے اعتراضات کا جواب دیتے ہیں، کیونکہ قوم جو ہے وہ انکار کر رہی ہے، اور نوح علیہ السلام جو ہیں وہ ان کے اعتراضات کا جواب دیتے ہیں۔ فرماتے ہیں، قال یا قومی، اے میری قوم، ارئیتم ان کنتو علی بینت من ربی، کہ کیا تم نے دیکھا، ارئیتم جو ہے اس کے جب سوالیہ ہوتا ہے نا، आ रही तल्लाजी युकज्जिबू है ना बियोमिद्दीन, या फिर आ रही था क्या तुमने देखा। तो कुरान में ये अंदाज बड़ा खूबसूरत है, सोचने समझने पर किसी को आमादा करना, और सवालिया अंदाज हमेशा बड़ा इफेक्टिव होता है। तो यहां में भी आ रही तुमने देखा से मुराद तुमने गौर किया, तुमने सोचा, क्या तुमने इस तुम्हें इस बात पर भी कुछ अंदाजा हुआ। आ रही तुम क्या तुमने सोचा, इन कुंतु अला बैनतिन, कि अगर मैं खुली दलील पर हूं, मेरे रब भी अपने रब की तरफ से, क्या मेरी बरादराने कौम, जरा सोचो तो सही कि अगर मैं अपने रब की तरफ से एक खुली शहादत पर कायम था, वह आतानी रहमतम मिन इंदेही, और फिर इसने मुझको अपनी खास रहमत से भी नवाज दिया, फउम्मियत अलैकुम, तुम उस पर अंधे हो गए, तो तुमको नजर ही ना आई, तुम्हें पता ही ना चला। तो यहाँ पर नूह अलैहिस्सलाम जो है, सबसे पहली बात जो है वो ये कहते हैं कि मैं जो तुम्हें दावत पेश कर रहा हूं, इसकी दो बुनियादें हैं, और इनमें से पहली बुनियाद क्या है, बैयनतिन, बैयनतिन रब्बी, ये जो नूरे फितरत है, बैयना मेरे अंदर पहले से मौजूद थी, और फिर वही इलाही की वजह से अल्लाह ताला ने मुझे इसको और नवाज दिया। ये जो है ना, इन कुंतु अला बैयनतिन मिन रब्बी, कि मैं पहले से ही जो है वो नूरे हदायत, नूरे तौहीद, नूरे फितरत जो मेरे अंदर पहले से मौजूद था, और सोने पर सुहागा ये हुआ कि वही है इलाही, ये जो रहमत है ना, रहमत के मानी क्या है, वही के। तो मेरी जो दावत है, मेरा जो तुम्हें दावत देना है, उसकी दो बुनियादें हैं, एक बैयनतिन मिन रब्बी और दूसरा है रहमतम मिन इंदेही। तो असल बात क्या है कि यही मेरे दिल की आवाज थी, और फिर ये अल्लाह की रहमत है कि अल्लाह ने वही के जरिए मेरी रहनुमाई भी की। तो बैयना से मुराद ईमान भी है, यकीन भी है, और रहमत से मुराद जो है वो नबुवत भी है, और जो वही उनको भेजी गई, क्योंकि हजरत नूह अलैहिस्सलाम को नबी बनाया गया ना, नबुवत से सरफराज किया गया, तो दोनों बातें, तो ये इनकी दावत की बुनियाद थी। उम्मीद अलैकुम, इससे मुराद क्या है कि तुम जो थे इस दावत के लिए तुम अंधे हो गए, तुमको ये चीज नजर ही ना आई कि एक आम शख्स खुद से ये बातें नहीं कर सकता, ये तो अल्लाह का कलाम है, अल्लाह का पैगाम है। फिर अनुल्जिमु कुमुहा व अंतुम लहा कारहून, फिर क्या फरमाया, आ क्या नुल्जिमु कुमुहा, तो क्या मैं इस दावत को, इस पैगाम को जबरदस्ती तुम्हारे सर पर चिपक दूं, क्या तुम पर लाजिम कर दूं। अब नूह अलैहिस्सलाम जो हैं, उनके सामने ये बात रखते हैं, उनसे पूछते हैं कि अब क्या जबरदस्ती तुम पर चिपका दूं इसको, कि तुम जरूर ईमान लाओ, फान तुम लहा कार हूं, और जबकि तुम इसको नापसंद कर रहे हो। तो अब यहां पर जो है हजरत नूह अलैहिस्सलाम ने बड़ा ही खूबसूरत उनके सामने एक सवाल रखा है कि नबुवत से, रहमत से अल्लाह ताला ने मुझे नवाजा, तुम्हें नजर ही नहीं आता, तुम मानते ही नहीं, तुम समझ ही नहीं रहे, तुम इनकार कर रहे हो, तो आखिर मैं तुम्हें जबरदस्ती कैसे कायल करूं, जबरदस्ती चिपका दूं का क्या मतलब है, कैसे तुम्हें जबरदस्ती कायल करूं, दिलों में तो जबरदस्ती नहीं ना उतारा जा सकता। तुम लहा कारे हूं, तो ये क्या है कि तुम इसको नापसंद करते हो, मानना ही नहीं चाहते। तो इन्होंने अपनी दावत की बुनियाद के तौर पर दो बातें खास तौर पर जो है वो रखी हैं। फिर इसके बाद उन्होंने अपनी कौम के सामने जो है वो एक जो है वो चार्ट रखा है, एक मयार रखा है कि तुम मेरी शख्सियत, मेरे किरदार पर जरा गौर तो करो, कि एक दुनिया परस्त शख्स और एक नबी जो है, उन दोनों के किरदार में क्या फर्क होता है, नबी का किरदार कैसा होता है, रसूल का किरदार, फया कौमी, और ऐ मेरी कौम के लोगो, ला असलकुम अलैहि माला, मैं इस काम पर तुमसे कोई माल तो नहीं मांगता, इन अजरिया इल्ला अल्लाह, मेरा अजर तो अल्लाह के जिम्मा है, वमा अना बतारिदिल्लजीना आमनू, और मैं उन लोगों को धुतकारने वाला नहीं हूँ, धक्के देने वाला नहीं हूँ वो लोग जो ईमान ले आए। इन्नहुम मुलाकू रब्बिहिम, वो आप ही अपने रब के हुजूर जाने वाले हैं, बेशक वो अपने रब से मुलाकात करने वाले हैं। वलाकिन्नी अराकुम कौमन तजहलून, मगर मैं देखता हूं कि तुम लोग नादानी नादानी में हो, जहालत बरत रहे हो। अब आप देखिए कि अब यहां पर नूह अलैहिस्सलाम जो हैं, जो मयार पेश करते हैं, वो ये बताते हैं कि तुम गौर करो कि नबी में और आम जो लोग होते हैं उनकी जिंदगी में फर्क होता है। पैगंबर जो है तनख्वाहदार मुलाजिम नहीं होता, पैगंबर मुआवजा तलब नहीं करता, मुतालबा भी नहीं करता, है ना, तनख्वाह का, क्रेडिट का, दुनिया के माल का, फायदों का। आम तौर पे जो दुनियादार लोग होते हैं ना, वो हर चीज में देखते हैं कि फायदा किस चीज में है ना। जैसे वो जो जादूगर थे, उन्होंने भी तो पूछा था कि हमें मिलेगा क्या, है ना, उन्होंने ये पूछा था ना, जब ईमान ले आए थे, फिर उन्होंने कहा था कि जो कर रहे कर गुजर, है ना, ला दईरा, अब कोई हमें गम नहीं, अब तू जो कर। फिरौन को ये जवाब दिया था ना कि अब ईमान इस दिल से नहीं निकल सकता, जब उसने कहा था कि सूली पे चढ़ाऊंगा, लौसली बनना, सूली पे चढ़ाऊंगा, तुम्हें मुखालिफ सिमतों से जो है तुम्हारे हाथ पांव कटवाऊंगा, बुरी सजा दूंगा, तो उन्होंने कहा था कि नहीं, हम तो रब्बे मूसा और हारून अलैहिस्सलाम पर ईमान ले आए, अब जो चाहे कर ले, अब ईमान इस दिल से निकलने वाला नहीं है। तो सच्चा जो ईमान होता है ना, वो जो दुनिया के फायदे, दुनिया की लज्जतें, अपने नफे, वो इससे जो है ना वो हटकर होता है। और इलामा इकबाल ने सही बात कही थी, बरतर अज अंदेशाए सूदो ज़िया है जिंदगी, बरतर अज अंदेशाए सूदो ज़िया है जिंदगी, है कभी जां और कभी तस्लीमे जां है जिंदगी, है ना। क्योंकि आम तौर पर जो है हम यही सोचते रहते हैं कि अच्छा इसका कितना फायदा होगा, मुझे क्या मिलेगा, क्या होगा, और लेकिन जब इंसान अल्लाह के लिए काम करता है ना, फिर वो नफा और नुकसान जो है ना उसको छोड़ देता है, वो इश्क की बाजी लगाता है ना, तू बचा बचा के न रख से तेरा आईना है वो आईना, कि शिकस्ता हो तो अजीज तर है निगाह आईना सांस में, है ना। और फिर इंसान हारने जीतने की बात नहीं करता, नंबरों की बात भी नहीं करता कि मिलेगा क्या, फर्स्ट आए हैं, सेकंड आए हैं, जीत रहे हैं, हार रहे हैं, वो कहते हैं कि ये बाजी इश्क की बाजी है, जो चाहे लगा दो डर कैसा, ये बाजी इश्क की बाजी है, जो चाहे लगा दो डर कैसा, गर जीत गए तो क्या कहने, हारे भी तो बाजी मात नहीं। तो उन्होंने भी यही कहा कि ऐ बरादरान कौम, मैं इस काम पर तुमसे कोई माल नहीं मांगता, मेरा अजर तो अल्लाह के जिम्मा है, इन अजरिया इल्ला अल्लाह, मेरा अजर तो अल्लाह के जिम्मा है। हर नबी ने ये नारा लगाया, हर नबी ने ये आवाज लगाई और फिर फरमाया वमा अना बितारिद, तारिद जो है आपको पता ही है, तारा दाल दूर करना, और तारिद फाइल के वजन पर है, दूर कर देने वाला, हांकने वाला। तो मैं इनको जैसे जानवरों को चरवाहा नहीं हांक कर ले जाता, तो ये जो कमजोर और जलील और गुलाम कनीज सोसाइटी में हकीर लोग जिन्हें तुम कहते हो कि अराजिल उनाबादी अर्राई, तो इनको मैं धक्के देकर तो दूर नहीं कर सकता ना, क्यों मैं धक्के देकर इनको अपने से दूर नहीं कर सकता, इसलिए कि ये ईमान लाने वाले लोग हैं, है ना, मैंने अल्लाह की दावत दी और इन्होंने आगे बढ़कर ईमान को कबूल कर लिया, ये ईमान ले आए, अल्लाह की दावत को इन्होंने कबूल कर लिया, और अब तुम ये कहते हो कि इनको मैं अपने से दूर कर दूं, तो ऐसा नहीं हो सकता, इनकी कदरों कीमत जो कुछ भी है वो मेरे रब को मालूम है, है ना। अगर ये कीमती जवाहर हैं तो मेरे और तुम्हारे फेंक देने से पत्थर नहीं बनेंगे, अगर ये बेकीमती पत्थर हैं तो इनके मालिक को इख्तियार है कि इन्हें जहां चाहे फेंक दे, है ना। आपको आपने ये बात उनका ये कहना हजरत नूह अलैहिस्सलाम का कि वमा आना बेतारिद, मैं इनको अपने से धक्के देकर दूर करने वाला नहीं हूं, मैं इनको धुतकारने वाला नहीं हूं, मैं इनको अपने से परे करने वाला नहीं हूं, क्यों, अल्लाह ने इनाम अनु जो ईमान लाए, तो असल कदरों कीमत किस चीज की है, ईमान की है ना। अच्छा अच्छा यहाँ पे एक सवाल पैदा होता है कि गोया के यहाँ उस सवाल का जिक्र तो नहीं है, लेकिन नूह अलैहिस्सलाम की कौम के जो सरदार थे उन्होंने नूह अलैहिस्सलाम से आकर कहा होगा कि हम आपकी बात तब सुनेंगे, हम आपकी महफिल में तब बैठेंगे जब आप इन लोगों को अपने से दूर कर दें। और उन्होंने जो है ये जवाब दिया कि इन लोगों को हम अपने से दूर करने वाले नहीं हैं। और यही सवाल अहले मक्का ने, मक्का के सरदारों ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से किया था, जिस पर कुरान की आयत नाजिल होगी थी सूरह अल-अनाम आयत 52, वला तत्रुद अल्लज़ीना यदउन रब्बहुम बिलगदाति वल अशी, ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम इन लोगों को अपने से दूर मत करना जो सुबह शाम अपने रब को पुकारते हैं। फिर सूरत अल-कहफ आयत 28 में अल्लाह रब्बुल इज्जत फरमाते हैं वस्बिर नफ्सका मअल लज़ीना यदउन रब्बहुम बिलगदाति वल अशी युरीदून वजह वला तअदु ऐनाका अनहुम, अपने नफ्स को इन लोगों के साथ जोड़े रखिए जो अपने रब को सुबह शाम पुकारते हैं और अपने रब की रजा चाहते हैं, आपकी आंखें इनसे गुजर कर किसी और की तरफ तजावुज ना करें, यानी इनको छोड़कर किसी और को आप अहमियत ना दें। तो मेरी प्यारी बहनों, यहाँ पे असल जो पैगाम दिया जा रहा है, जो बात बताई जा रही है कि अल्लाह के यहाँ असल कदरों कीमत ईमान की है, ना जायदाद की है, ना दौलत की है, ना ओहदे की है, ना कुर्सी की है, ना जात की है ना, क्या है, मैं उन लोगों को अपने से दूर करने वाला नहीं हूँ, अल्लज़ीना आमनू, जो ईमान लाए हैं, क्यों, इन्नहुम मुलाकू रब्बिहिम, वो अपने रब से मुलाकात करने वाले हैं, रब उनको रिजल्ट देगा उनके ईमान कैसा था, कीमती था, उनके अमलों की कदरों कीमत उनका रब जानेगा। वलाकिन्नी अराकुम कौमन तजहलून, मगर मैं तुम्हें एक ऐसी कौम देख रहा हूँ, मगर मैं तुम्हें देख रहा हूँ एक ऐसे लोग, ऐसी कौम जो कि जहालत बरत रहे हैं। अब आप देखिए कि गोया के यहाँ पे भी असल बात फिर हमारे लिए अमल के लिए उसूल क्या निकलता है यहाँ पर, कि असल चीज जैसे बाज़ औक़ात तंजीमों में, जमातों में, मसाजिद में आमतौर पर क्या होता है कि जात, नस्बी रिश्ता, दौलत, कुर्सी, कोई वास्ता हो तो उसको आगे बढ़ा देते हैं। तो असल चीज ना ईमान और अमल है, वो हफ्शा से आने वाला, वो मोटे मोटे होंठों वाला, वो काली रंगत वाला जिसकी कोई जायदाद नहीं थी और आजाद भी नहीं था, गुलाम हैसियत थी, दुनिया में उनको जन्नत की बशारत दे दी गई। और वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचा जब आपकी पैदाइश हुई तो मक्का की गली में बैठे थे, उनकी लौंडी ने आकर कहा कि आपके मरहूम भाई को अल्लाह ने जो बेटा दिया है, तो कहने लगा कि जा, तूने खुश कर दिया, जा मैंने तुझे आजाद किया, मेरे पास इस वक्त कुछ और नहीं कि तुझे दूं, जा मैंने तुझे आजाद किया। लेकिन खुद ईमान ना लाया, लेकिन रसूल अल्लाह की यौम पैदाइश, आपकी विलादत की खुशी पे अपनी लौंडी को आजाद करने वाला, कुरान में क्या आयतें नाज़िल होगी, तब्बत यदा अबी लहब वतब मा अग्ना अन्हु मालू व मा कसब, उसका खुशियां मनाना, रसूल की पैदाइश पर खुशियां मनाना उसको जन्नत की बशारत ना दे सका, उसका अंजाम ना माल काम ना औलाद काम, क्यों, उसके पास ईमान नहीं है। तो मेरी बहनों, ये वो नगरी है, ये वो मंडी है, ये वो बाजार है जहां चेहरे नहीं देखे जाते, जहां सूरतें, दौलत, कुर्सी, जाह मनसब और इक्तदार नहीं देखा जाता, यहां तो दिल देखे जाते हैं, यहां तो ईमान देखा जाता है, यहां तो नीयतें देखी जाती हैं, है ना। और वो कोई भी कमजोर गरीब कोई क्यों ना हो, इसीलिए तो वो सहाबी जो अंधे थे और आपने उनकी बजाय, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनकी बजाय मक्का के सरदारों को जब अहमियत दी तो अल्लाह ताला ने अबसा फतवल्ला अंजाहुल आमा, वो आयतें नाजिल हो गई। तो यहाँ पर भी जो है वो तीन बातें हमारे सामने आती हैं इस आयत में। पहली आयत ये है कि जो अल्लाह के रास्ते में काम करते हैं ना, वो दुनिया के तलबगार नहीं होते, उनके इखलास की सबसे बड़ी अलामत यही होती है कि वो दुनियादार नहीं होते, वो कोई तनख्वाह या मुआवजा या इस तरह की बातें नहीं करते, वो बेनियाज होते हैं इन बातों से। दूसरी बात ये पता चली कि जो लोग भी ईमान ले आए, जो नेक लोग हों, उनको अहमियत देनी चाहिए, खा वो गरीब, मिस्कीन, छोटी जात वाले, بظاہر ان کے چہرے بھی بے شک خوبصورت نہ ہو، کچھ بھی نہ ہو، ان کو اہمیت دینی چاہیے. اور تیسری بات یہ کہ ہر ایک کی نیکی کا بدلہ تو اللہ ہی دے گا نا، کیوں؟ لوگ اللہ سے ملاقات کرنے والے ہیں، اور لوگ جو دنیا داری اور ان چیزوں میں آ جاتے ہیں تو وہ جاہل ہیں. پھر فرمایا و یا قومی، اور اے میری قوم. اور آپ دیکھیں نوح علیہ السلام کا یہ انداز بڑا ہی خوبصورت ہے، جو اپنی قوم کو بار بار کہتے ہیں اور اے میری قوم. مکہ والے بھی رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان کا انکار کر رہے تھے، کبھی جادوگر، کبھی ساحر، کبھی کاہن، کبھی مجنوں، کبھی دیوانہ، اور آپ ان کو کہتے تھے اے میرے بھائیو، اے میرے بھائیو، اے میری قوم کے لوگوں، اے میرے قبیلہ والو. پر یہاں پہ نوح علیہ السلام کا بھی یہی کردار ہے کہ نوح علیہ السلام کہتے ہیں یا قومی، اور اے میری قوم کے لوگوں، مَن یَنصُرُنِی مِن اللّٰہِ، کہ کون جو ہے وہ میری مدد کرے گا، کون مجھے بچانے کے لیے آئے گا، من اللہ، اللہ سے، کہ اللہ کے کی پکڑ سے بچانے کے لیے مجھے کون آئے گا، ان ترکتہم، اگر میں نے ان کو جو ہے وہ دھتکار دیا، اگر میں نے ان کو جو ہے وہ ہانک دیا، اگر میں نے ان کو اپنے سے دور کر دیا، جو غریب مسکین کمزور لوگ جن کو کہتے ہو تم، جن کو تم ذلیل کہتے ہو، اگر میں نے ان کو اپنے سے دور کر دیا، اپنی محفل سے نکال کر باہر کر دیا، پھر اللہ کی پکڑ سے مجھے کون بچائے گا. افلا تذکرون، کیا تم لوگوں کو اتنی بات بھی سمجھ میں نہیں آتی؟ اور پھر اس کے بعد جو ہے اصولی باتیں ان کے سامنے رکھتے ہیں، اور جو ہے وہ بتاتے ہیں کہ نبی کی حیثیت اور حقیقت کیا ہوتی ہے، اور ان کے جو خیالات ہیں ان کی تردید کرتے ہیں. وہ اصولی باتیں کیا رکھتے ہیں؟ وَلَا أَقُولُ لَكُمْ إِنِّي خَزَائِنُ اللَّهِ، میں تم سے یہ نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں، میں ایسا کوئی دعویٰ نہیں تم سے کرتا کہ میرے پاس اللہ کے خزانے ہیں، خزانوں کی کنجیاں ہیں. دوسری بات، وَلَا أَعْلَمُ الْغَيْبِ، اور یہ کہ میں غیب کا علم رکھتا ہوں، میں یہ بھی تو نہیں میں نے کہا ہے نا کہ غیب دان ہوں، یا میرے پاس جو ہے مجھے پتا ہے کہ کل کیا ہونے والا ہے. اور تیسری بات انہوں نے کہی، بلا اقول انی ملک، اور نہ یہ میرا دعویٰ ہے کہ میں فرشتہ ہوں. یہ کیوں کہا نوح علیہ السلام نے یہاں پہ؟ اس لیے کہ ان کی قوم کے لوگوں نے جو اعتراض کیا تھا وہ کیا تھا، ما نراک الا بشرا مثلنا، کیا آپ ہمیں جیسے ایک انسان ہیں؟ انہوں نے کہا کہ ہاں واقعی میں ایک انسان ہوں، انسان کے سوا کچھ اور ہونے کا میں نے دعویٰ بھی کب کیا ہے نا. اعتراض تو تم تب کرو جب میں دعویٰ کروں کہ میں فرشتہ ہوں، میرے پاس غیب کے خزانے ہیں، غیب کی کنجیاں ہیں، یا میرے پاس دولت ہے. تو میں نے تو کوئی ایسا دعویٰ نہیں کیا، اور اگر میں نے کچھ بھی دعویٰ کیا ہے تو وہ کیا ہے، فلا اقول، اور میں نہیں کہتا، فلا اقول اور نہیں میں کہتا، للذین، ان لوگوں کو، للذین، ان لوگوں کے بارے میں جو، تزدری اعینکم، وہ لوگ جن کو تمہاری نگاہیں جو ہے وہ ذلیل سمجھتی ہیں، حقیر سمجھتی ہیں، میں ان کے بارے میں یہ نہیں کہتا کہ نہیں، یوتیہم اللہ خیرا، کہ اللہ نے انہیں کوئی بھی بھلائی جو ہے وہ نہیں عطا کی. اب آپ دیکھ لیجئے کہ بڑے ہی دھڑلے کے ساتھ اور بڑے ہی وسوق اور اعتماد کے ساتھ، بڑے ہی ایمان اور یقین کے ساتھ ساری باتیں کہتے ہیں کہ ہاں یہ چیزیں بھی میرے پاس نہیں ہیں، اور جن کو تم کہتے ہو کہ ان کو محفل سے نکال دوں، نکالوں گا بھی نہیں، اور میری نظروں میں وہ حقیر بھی نہیں ہیں، اور میں یہ نہیں سمجھتا کہ اللہ تعالیٰ ان کو کسی خیر سے نہیں نوازے گا، میں اس بات کو نہیں کہتا. فلا قولوا للذین تزدری اعینکم، جن کو تمہاری نگاہیں حقیر اور کمزور سمجھ رہی ہیں، تو میں ان کو یہ نہیں کہتا کہ نہیں، یؤتیہم اللہ خیرا، کہ اللہ نے انہیں کوئی بھلائی نہیں دی. تو اصل بات کیا تھی کہ وہ لوگ یہ کہتے تھے کہ یہ تمہارے ساتھی جو غریب اور نادار ہیں اور یہ جو حقیر ہیں، تو اگر واقعی یہ کچھ دین اسلام بھی اچھی چیز ہوتا تو ہم جو مکہ کے سردار ہیں، دولت کے انبار اور اولاد، تو پھر اسلام لانے کی توفیق بھی ہمیں ہی حاصل ہوتی ہے نا. تو یہ صدا کے ننگے لوگ، اور یہ کیسے جو ہے یہ خیر سے اور اس دین کی فضیلت سے یہ ہم کنار ہو گئے. تو اب یہاں پر جو ہے حضرت نوح علیہ السلام ان کی اس باتوں کا جواب دیتے ہیں، कि मैं तुम्हारे गुमान की इस बात की तायीद नहीं करता, तर्दीद करता हूँ। नहीं होती हम अल्लाह खैरा कि अल्लाह हरगिज इनको किसी खैर से नहीं नवाजेगा, कि दुनिया नहीं है तो इनको ये दीन पे ईमान लाने में जो ये सबका तजागे कि अल्लाह इनको ये भी नहीं नवाजेगा, और जो कुछ ये अच्छे काम करें तुम ये समझते हो कि नहीं कुछ भी नहीं है तो आइंदा ये चीजें इनसे मतलब आखिरत में इनको कुछ नहीं मिलने वाला है, इसकी कोई भी हकीकत नहीं है। नहीं मैं ये बात नहीं करता, मैं इस बात को नहीं मानता। फिर क्या कहा, अल्लाह यालमु बिमा फी अनफुसिहिम, कि अल्लाह ज्यादा जानता है जो कुछ भी इनके दिलों में है। तो इसका क्या मतलब है कि इन्होंने इनको जो दीन की नेमत मिली है, ये दिल इनके ईमान से जो माला माल हो गए हैं, तो इनके दिल इनकी ईमान की कीमत और इनका नेकियों में आगे बढ़ना, तो इसकी सही हकीकत जो है ना वो अल्लाह ही को पता है। मैं जो है इस बात का इनकार नहीं करता। इनका कल को मुस्तकबिल क्या होता है, इल्मों हिकमत या दूसरी भलाइयों से अल्लाह इनको कितना नवाजेगा, मैं इस बात का जो है वो इनकार नहीं करता। ठीक है ना, तो वाजे रहे यहां पर वो जो भी बातें थी वो उनका जो है वो नूह अलैहिस्सलाम उनके जो सरदारों के इतराजात थे उनका जवाब दे रहे हैं। अल्लाहु आलमु, अल्लाह ज्यादा जानता है, इसका मतलब कि मुझे गैब का इलम नहीं पता, मैं नहीं जानता। इन्नी इज़ल्ला मिन ज़ालिमीन, अगर मैं ऐसा कहूं तो मैं जालिम हूंगा। इसका मतलब क्या है कि बाज़ औक़ात क्या होता है कि इंसान जो है वो किसी चीज को गलत तो समझ रहा होता है लेकिन उसको गलत बात को पूरे एतमाद और सदाकत के साथ उसका इनकार नहीं करता। लेकिन आप देखें कि कहां वहां के सरदार हजरत नूह अलैहिस्सलाम की कौम के, कहां उनके एतराजात, कहां उनके मुतालबात, और कहां नबी का खड़े होकर सरदारों का मुतालबा कर मुकाबला करना और उनकी बातों का उनको जवाब देना, और जो भी उनके साथ कमजोर थे थोड़े थे उनका उनको तहफ्फुज़ देना। पालू वो बोले, या नूह ए नूह कद जादलतना, कि तूने हमारे साथ झगड़ा किया। अब आप देखिए कि अब बहस हुई, मुनाजरा हुआ, आपस में खूब बातचीत हुई, तो अब वो शिकस्त खा जाते हैं। कैसे शिकस्त खाते हैं, कहते हैं कद जादलतना, कि तूने हमसे तो खूब झगड़ा कर लिया, फअक्सरता जिदालना, तूने हमसे झगड़ा किया और बहुत किया, अक्सरता जिदालना, तूने बड़ी बहस की है, तूने बड़े जवाब दिए हैं, फातिना बिमा ताइदुना, पस ले आ जिस चीज से तू हमें डराता है। आपको पता है ना ताइदुना का रूपवर्ड क्या है,
ऊंचा
बोले वो ऐंदाल, और वो ऐंदाल की खास बात क्या है, ये ज़वील अज़दाद में से है। हाँ, डराना भी और किसी को कोई अच्छा वादे वादे की किसी को तसल्ली देना, कोई वादा करना, तो यहाँ पे क्या है, अब डराने के मानी में है कि फातिना पस ले आ हमारे लिए बिमा ताइदुना, जिससे तू हमें डराता है, वईद है ना, जिससे तू हमको डराता है, इन कुंता मिन सादिकीन, अगर है तू सच्चे लोगों में से तो उसको ले आ, अगर तू सच्चे लोगों में से है। قال انما ياتيكم به الله ان شاء وما انتم بمعجزين। अब नूह अलैहि सलाम जवाब देते हैं कि इन्नमा यातीकुम बिहिल्लाह, के वो तुम पर लाएगा अजाब को अल्लाह। इसका मतलब क्या है, قال انما ياتيكم به الله, अब नूह अलैहि सलाम कहते हैं कि अजाब को तो अल्लाह ही लाएगा, इंशा अगर वो चाहेगा, वमा अंतुम बेमोजिदीन, और नहीं हो तुम उसको आजिज कर देने वाले, और ऐसा नहीं है कि अल्लाह अजाब लाना चाहे और तुम अल्लाह के आते हुए अजाब को जो है वो रोक दो। तो आप देख लीजिए कि यहां पर जो खास बात है वो क्या है कि नूह अलैहिस्सलाम की कौम का इनकार, आपका मजाक उड़ाना, और उसके बाद आप अपनी कौम को मसलसल समझा रहे हैं, मसलसल समझा रहे हैं, और वो इनकार करते जा रहे हैं, और आपने रात दिन एक कर दिया है। इसके लिए आप सूरत नूह को भी तफसील से पढ़ें, कि उसमें सूरत नूह में अल्लाह रब्बुल इज्जत से कहते हैं कि ए अल्लाह ताला, मैंने अपनी कौम को सुबह भी समझाया, शाम भी समझाया, دن کو بھی سمجھایا، رات کو بھی سمجھایا، خفیہ خفیہ بھی سمجھایا اور اعلانیہ بھی سمجھایا، اور جتنا میں ان کو سمجھاتا گیا اتنا ہی ان کے فرار میں جو ہے وہ اضافہ ہوتا چلا گیا۔ آپ سورت نوح جو کہ 29ویں پارے میں ہے، آپ اس کو پڑھیں کہ وہ کہتے ہیں کہ قال رب انی دعوت قومی لیلا ونہارا فلم یزدہم دعائی الا فرارا انی کلما دعوتہم لتغفر لہم جعلوا اصابعہم فی آذانہم واستغشوا ثیابہم وسروا واستکبروا استکبارا ثم انی دعوتہم جہارا ثم انی اعلنت لہم واسررت لہم اسرارا فقلت استغفروا ربکم انہ کان غفارا۔ بڑا خوبصورت انداز ہے نا، اور اس سے دائی کا ایک کردار پتا چلتا ہے کہ کبھی دائی مایوس نہیں ہوتا۔ جیسے پانی ہے نا، پانی کی فطرت میں بہنا ہے، آپ اس کے راستے میں پتھر رکھ دیں، پہاڑ رکھ دیں، یا تو پہاڑ کو کاٹ کر سوراخ کر دے گا اس کے اندر، یا وہ راستہ بدل کر، راستہ موڑ کر وہ بہ نکلے گا۔ اسی طرح دائی کبھی جو ہے نا مایوس نہیں ہوتا، ایک نہیں تو دوسری تدبیر، دوسری نہیں تو تیسری تدبیر وہ کام کرتا چلا جاتا ہے، حتیٰ کہ وہ اپنے مشن میں پھر وہ آگے نکلتا ہے، آگے بڑھتا ہے۔ تو یہاں پر بھی نوح علیہ السلام جو ہیں وہ یہی بات ان سے جو ہے وہ کہتے ہیں، کیونکہ قوم جو ہے وہ اعتراض کر رہی ہے، انکار کر رہی ہے اور عذاب مانگ رہی ہے، تو وہ آگے سے بتاتے ہیں کہ یہ میرے اختیار میں نہیں ہے عذاب کا لانا، یہ تو اللہ ہی لائے گا انشاء اگر وہ چاہے گا، اور جب اللہ لانا چاہے گا وما انتم بموجزین، اور تم اس وقت اللہ تعالیٰ جو ہے کہ آنے والے عذاب کو تم روک نہیں سکو گے، تم جو ہے تمہارے اندر اتنی طاقت نہیں ہوگی کہ جس عذاب الہی کا تم مطالبہ کر رہے ہو جب وہ آئے تو پھر تم اس کو جو ہے وہ روک دو، یا پھر اللہ تعالیٰ کے عذاب سے اپنے آپ کو جو ہے وہ بچا سکو۔ وَلَا يَنفَعُكُمْ نُصْحِي إِنْ أَرَدْتُ أَنْ أَنصَحَ لَكُمْ إِنْ كَانَ اللَّهُ يُرِيدُ أَن يُغْوِيَكُمْ۔ پھر جو ہے نوح علیہ السلام جو ہے وہ جواب دیتے ہیں کہ کیونکہ دعوت، نصیحت اور تذکیر کا آخری مرحلہ یہ ہوتا ہے کہ نبی جب دعوت دیتا ہے، دیتے دیتے ایک وقت ایسا آتا ہے کہ وہ اپنا فرض ادا کرنا جو ہے نا اس سے سبک دوشی کا اعلان کر دیتا ہے کہ اب میں فارغ ہو گیا تمہیں دعوت دے کر نا، اور نبی جو ہے اپنے جھٹلانے والوں کو ان کے انجام کے حوالے کر دیتا ہے کہ تم نے میری دعوت کا انکار کیا، میں تمہیں سمجھاتا رہا، اب جو ہے تمہارا انکار اور اب اللہ کا فیصلہ۔ تو یہاں پہ بھی ان کا یہی انداز ہے کہ نوح علیہ السلام یہ کہتے ہیں کہ وَلَا يَنفَعُكُمْ نُصْحِي، کہ میری نصیحت، میری خیرخواہی تمہیں کچھ بھی فائدہ نہیں دے سکتی۔ کیوں؟ اس لیے فائدہ نہیں دے سکتی کہ ان اردتُ انصح لکم، کہ اگر میں ارادہ بھی کروں کہ تمہاری خیرخواہی تمہیں میں تمہارے ساتھ کرنا چاہوں، میں تمہارا بھلا کرنا چاہ رہا ہوں، میں نے ارادہ بھی کیا ہے، لیکن مسئلہ کیا ہے، ان کان اللہ یرید و یغویکم، کہ اگر اللہ ہی نے جو ہے وہ یہ فیصلہ کر لیا، ارادہ کر لیا تمہیں بھٹکا دینے کا، تمہیں بہکانے کا، اللہ نے فیصلہ کر لیا، تو اب میری نصیحت کوئی فائدہ نہیں دے سکتی۔ کیوں؟ ہوا ربکم، وہی تمہارا رب ہے، وہی لہی ترجعون، اور اسی کی طرف تمہیں پلٹ کر جانا ہے۔ تو آپ دیکھ لیجئے کہ یہاں پر نوح علیہ السلام جو ہیں دعوت جو آپ نے دی ہے تقریباً 50 کم، بلکہ قرآن نے اس کے لیے باقاعدہ یہ بات کہی ہے کہ کتنا آپ نے دعوت دی تھی، 900، ہاں 950 سال، 950 سال انہوں نے اپنی قوم کو دعوت دی، مختلف طریقوں سے سمجھایا، اور قوم جو تھی اس کی ایک ہی تکرار تھی کہ عذاب لے آ جو کہ تو لانا چاہتا ہے۔ تو اب وہ یہ بات کہتے ہیں کہ اب جب کہ عذاب آنے کا وقت ہے اور میں تمہاری خیرخواہی بھی چاہتا ہوں، اور اب میری خیرخواہی تمہیں کوئی فائدہ نہیں دے گی کیونکہ اللہ ہی نے یہ فیصلہ کر لیا ہے کہ تمہیں جو ہے نا بھٹکا دینا ہے۔ اور اللہ کن لوگوں کو بھٹکاتا ہے؟ جو ہٹ دھرم ہوتے ہیں، جو شر پسند ہوتے ہیں، جو جن کے اندر خیرخواہی سے بے رغبتی ہوتی ہے، تو پھر اللہ تعالیٰ ان کو ان راستوں پر بھٹکنے کے لیے چھوڑ دیتے ہیں جن پر وہ بھٹک کر چلنا چاہتے ہیں، پھر کوئی کوشش جو ہے وہ فائدہ نہیں دیتی۔ تو یہاں پر بھی اسی چیز کی طرف اشارہ ہے کہ انکان اللہ یرید یغویکم، تو ایسا نہیں ہے کہ اس لیے ان کو سزا ملنی تھی کہ اللہ نے ان کو بہکانے کا فیصلہ کیا، وہ بھٹکنا چاہتے تھے تو اللہ تعالیٰ نے کہا کہ ٹھیک ہے تم بھٹکنا چاہتے ہو تو اب تمہیں بھٹکایا ہی جائے گا، کیوں؟ اب وہ کہتے ہیں وہی تمہارا رب ہے، وہی الیہ ترجعون، اور اسی کی طرف تمہیں پلٹ کر جانا ہے. یہاں پہ بھی بڑی خوبصورت بات ہے کہ دو باتیں وہ کہتے ہیں، ایک توحید اور ایک آخرت. یعنی رب ایسے ہی نہیں کسی کو جلاتا، ایسے ہی نہیں کسی پر عذاب بھیجتا. وہ جو رب ہے، پالنہار ہے، چھوٹی چھوٹی ذریات کا مکلف اور کفیل اور ذریات کو فراہم کرنے والا، وہ بغیر لوگوں کی ہٹ درمی کے، ضد کے، انکار کے، ان کے ضدی بن کے، ایسے ہی نہیں اللہ تعالیٰ جو ہے وہ ان کو جو ہے وہ ختم ہونے کے لیے جو ہے وہ ختم کرنے کا ان کو فیصلہ کر لے. اور جب وہ عمل نہیں کر رہے تھے، کہنا نہیں مان رہے تھے، تو اب کہہ رہے ہیں کہ اللہ تعالیٰ نے ہی تمہارے لیے اب یہ فیصلہ کر لیا ہے اگر کہ اللہ تمہیں راہ راست جو ہے وہ نہیں دے گا، کیونکہ تم لینا نہیں چاہتے. اور اللہ کی جہاں تک ہے نا دنیا کی بات، وہ تو اللہ کافروں کو بھی دیتا ہے، جہاں تک ہدایت کی بات ہے صرف اللہ ان لوگوں کو دیتا ہے جو ہدایت خود لینا چاہتے ہیں، زبردستی نہیں دی جا سکتی. وقت کا پیغمبر اپنی بیوی کو نہ دے سکا، وقت کا پیغمبر اپنی اولاد کو نہ دے سکا، رسول اللہ صلی اللہ علیہ وسلم اپنے چچا ابو طالب کو ہدایت نہ دے سکے. تو یہ کسی کو زبردستی نہیں دی جا سکتی جب تک کہ وہ فرد خود نہ چاہے. تو یہاں پہ بھی اسی چیز کی طرف جو ہے وہ متوجہ کیا جا رہا ہے. پھر فرمایا ام یقولون افترا، اے محمد صلی اللہ علیہ وسلم، کیا یہ لوگ کہتے ہیں کہ اس شخص نے سب کچھ خود گھڑ لیا ہے؟ قل ان افتریتہ، کہہ دیجئے کہ اگر میں نے یہ خود گھڑا ہے، فعلیہ اجرامی، تو مجھ پر ہے میرے جرم کی ذمہ داری، وانا بری مما تجرمون، اور جو جرم تم کر رہے ہو اس کی ذمہ داری سے میں بری ہوں. اب آپ دیکھیے کہ نوح علیہ السلام کا قصہ سناتے سناتے بیچ میں ایک دم جو ہے وہ یہ جملہ مترجہ آ گیا ہے. جملہ مترجہ کیا ہوتا ہے؟ مثلا آپ کسی سے بات کر رہی ہیں، بات کرتے کرتے آپ کہتی ہیں مجھے پانی کا ایک گلاس دے دے، بات کرتے کرتے کہتے لائٹ ذرا آن کر دینا، یہ پنکھا چلا دینا، ہیٹ بند کر دینا. اس کو یہ ہوتا ہے کہ آپ بات کر رہی ہیں اور سلسلہ کلام کو توڑ کر بیچ میں آپ ایک بات کہہ کے پھر آپ اپنی گفتگو کو جاری کرتی ہیں. تو یہاں پہ بھی یہ سورت ہود کی آیت 35 یہ جملہ مترجہ ہے. کیوں مترجہ یہ آیا بیچ میں؟ کہ جب رسول اللہ صلی اللہ علیہ وسلم اہل مکہ کو نوح علیہ السلام کا یہ قصہ سنا رہے تھے، تو کہتے ہیں کہ اہل مکہ نے یہ بات کہی ہوگی کہ یہ محمد جو ہے نا یہ قصے بنا بنا کر ہم پر چشمہ کرتا ہے. یعنی نوح علیہ السلام کا قصہ اس نے ہم پہ چوٹ لگائی ہے، یہ قصہ اس نے گھڑا ہے. جیسے کہتے ہیں نا کہ در حدیث دیگرا، کہ بعض اوقات ایسا ہوتا ہے نا کہ بیٹی کو کہنا، لیکن دراصل کہنا کس کو؟ بہو کو، ہے نا؟ تو یہ ایسا بھی ہوتا ہے نا. تو ان کا بھی یہ کہنا تھا کہ بات اصل یہ ہے کہ یہ جو ہے وہ ہم پہ چوٹ کر رہا ہے قصہ بنا بنا کر. تو اللہ تعالیٰ کہتے ہیں، اب اللہ تعالیٰ ان کا اعتراض نقل کیے بغیر جواب دیتے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم، کیا یہ لوگ کہتے ہیں کہ اس شخص نے یہ سب کچھ خود گھڑ لیا ہے؟ ان سے کہو اگر میں نے یہ خود گھڑا ہے تو مجھ پر اپنے جرم کی ذمہ داری ہے، اور جو تم جرم کر رہے ہو اس کی ذمہ داری سے میں بری ہوں. تو یہاں پر جو بات بتائی جا رہی ہے وہ دراصل یہ ہے کہ ان کا یہ اعتراض کہ آپ باتیں گھڑتے ہیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کا اللہ کی زبان سے اللہ تعالیٰ کی وحی کے ذریعے یہ جواب دینا کہ میں نے تو ایسا نہیں گھڑا نا، کیونکہ اگر میں نے گھڑا ہے تو میرے جو جرائم ہیں ان کی ذمہ داری مجھ پر، اور جو تم جرم کرو گے تو تم پھر پکڑے جاؤ گے. تو دراصل یہاں پر جو بات کہی جا رہی ہے وہ یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں، ایک طرف ان کو تسلی بھی دی جا رہی ہے کہ اہل مکہ آپ کا انکار کیوں کرتے ہیں، اور دوسری طرف نوح علیہ السلام کا اعلان برات ہے. یہ جو آیت ہے نا آیت 35، یہ حضرت نوح علیہ السلام کا اعلان برات ہے. اعلان برات کا مطلب کیا ہے؟ کہ اب جو دعوت ہے نا اور نصیحت، یہ آخری مرحلہ میں ہے. بالکل آخری مرحلہ میں ہے. اب نوح علیہ السلام کے لوگ جو تھے وہ یہ سمجھتے تھے کہ آپ جو باتیں کہہ رہے ہیں وہ گھڑی گھڑائی باتیں جو ہے وہ قوم کے لوگوں کو سناتے ہیں. اس طرح اہل مکہ بھی یہی سمجھتے تھے کہ آپ گھڑ کر باتیں بناتے ہیں. تو یہاں پہ بعض لوگ یہ کہتے ہیں کہ یہ نوح علیہ السلام کے لیے بھی لیا جا سکتا ہے کہ ان کی قوم کے لوگوں نے کہا کہ اس شخص نے اس کو خود گھڑ لیا یہ باتوں کو, یا پھر محمد صلی اللہ علیہ وسلم کو یہ کہا جانا کہ آپ نے اس کو جو ہے وہ خود گھڑ لیا ہے. تو پیغمبر کا اعلان برات ہے. اعلان برات کون سی آیت ہے؟ انف ترئی تو فالیہ اجرامی وانا بری مما تجرمون, کہ تمہارے عمل کے تم ذمہ دار اور اپنے عملوں کا میں ذمہ دار ہوں. ٹھیک ہے, پھر اب دیکھا جائے گا کہ آخر کار ہوتا کیا ہے.